तकफीरी आतंकवाद।
श्रोताओं, तकफीरी आतंकवाद शीर्षक के साथ एक नई कार्यक्रम श्रृंखला लेकर आपकी सेवा में उपस्थित हैं। जहरा जैदी और अख्तर अब्बास का सलाम स्वीकार करें।
तकफीर वो विचारधारा या प्रक्रिया है जो पूरे इतिहास में बिना किसी नियम व मानदंड के किसी एक गुट की ओर से दूसरे गुट के खिलाफ सक्रिय रही। इसी प्रकार इस प्रक्रिया को गैर प्रजातांत्रिक व तानाशाही शासन की ओर से किसी व्यक्ति, लोगों, संप्रदायों और विरोधी गुटों के खिलाफ इस्तेमाल किया जाता रहा। ये वे लोग हैं जिन्होंने भेदभाव और अपनी गलत धारणा के कारण दूसरों पर धर्म से बाहर निकलने का आरोप लगाया और फिर उनकी जानमाल और सम्मान पर हमले को अपने लिए सही करार दिया। विभिन्न गुटों और संप्रदायों तथा गैर प्रजातांत्रिक सरकारों की ओर से तकफीर शब्द का इस्तेमाल किया जाना दुनिया में विभिन्न स्थानों पर झड़पों, अशांति और जनसंहार का कारण बना है और समाजों के सामने बहुत सी चुनौतियां खड़ी हो गई हैं। इन दिनों इस्लामी जगत के कुछ भाग पर जो कुछ घट रहा है और तकफीरियों द्वारा आतंक तथा अपने हमवतन लोगों के जनसंहार का हृदय विदारक जो दृश्य सामने आ रहे हैं, इस बात में शक नहीं है कि इससे इस्लाम के दुश्मन को फायदा पहुंच रहा है और वे अपने लक्ष्य साध रहे हैं, क्योंकि पश्चिमी मीडिया तकफीरियों के इस व्यवहार को इस्लाम की छवि खराब करने के लिए पेश कर रहा है। तकफीरी सिर्फ खुद को मुसलमान और दूसरों को इस्लाम से बाहर समझते हैं।
ये एक सच्चाई है कि इस्लामी शिक्षाओं का गलत अर्थ निकालने और तकफीरी रुझान की जड़ पैगंबर इस्लाम के स्वर्गवास के कुछ वर्षों बाद पर अपने लगी थी। पहली बार जिस गुट ने मुसलमानों के बीच तकफीरी विचारधारा को पेश किया, वे खवारिज के नाम से प्रसिद्ध हुए। हज़रत अली अलैहिस्सलाम को इस गुट की ओर से इस्लामी समाज के सामने खतरे का आभास हो गया था और जब वो इस गुट को ईश्वरीय किताब कुरान और पैगंबर इस्लाम के आचरण के द्वारा मार्गदर्शन करके थक गए और ये गुट अपने भ्रष्ट विचारों से पीछे न हटा, तब वे इस गुट के विरुद्ध खड़े हुए और इसका अंजाम नहरवान नामक युद्ध के रूप में सामने आया। खवारिज नामक गुट हज़रत अली अलैहिस्सलाम के फैसले को समझ न पाने की गलती से अस्तित्व में आया और अंत में मुसलमानों के विरुद्ध गतिविधियों के कारण ये गुट इस्लाम धर्म से बाहर हो गया और इस प्रकार नहरवान नामक युद्ध की भूमि समतल हुई। इस गुट के बड़े सरगनाओं ने हज़रत अली अलैहिस्सलाम पर ये आरोप लगाया कि वे धर्म से निकल गए हैं और अपनी गतिविधियों को ईश्वर की प्रभुसत्ता के लिए अभियान का नाम दिया।
खवारिज प्रक्रिया ने शुरू से ही पवित्र कुरान की आयतों के विदित अर्थ और पैगंबर इस्लाम के आचरण के विदित रूप को आधार बनाकर भ्रष्ट नारे दिए। खवारिज का सबसे मशहूर नारा था ला हुक्मा इल्ला लिल्ला, अर्थात सिर्फ ईश्वर का आदेश मानने योग्य है। उनकी नज़र में पवित्र कुरान का कानून अटल है और उसमें किसी प्रकार की व्याख्या की जरूरत नहीं है। दूसरे शब्दों में पवित्र कुरान जीवन के लिए एकमात्र व्यवस्था है जिसके अर्थ की व्याख्या की जरूरत नहीं है। खवारिज का मानना था कि आदेश देने का अधिकार सिर्फ और सिर्फ ईश्वर को है और प्रशासनिक अधिकारियों के संबंध में इस प्रकार के अधिकार को नहीं मानते थे, इसलिए उनका ये मानना था कि सरकारी व्यवस्था के खिलाफ संघर्ष होना चाहिए और वे एक प्रकार की अराजकता में विश्वास रखते थे। खवारिज अपनी आस्था के अनुसार पूरे इंसान को दो गुटों में विभाजित करते हैं, एक धर्म की शिक्षा का ज्ञान रखने वाले और दूसरे धर्म से अनभिज्ञ लोग। इंसान के दो गुटों में विभाजन के साथ साथ उनका ये मानना था कि जो लोग उनकी तरह आस्था नहीं रखते, वे नास्तिक और दुश्मन हैं।
इधर कुछ वर्षों में मध्य पूर्व के हालात के कारण विश्व जनमत का ध्यान तकफीरी प्रक्रिया की ओर मुड़ा है। ऐसी प्रक्रिया जो स्वयं को सही समझती है और इस्लाम की सतही व विदित व्याख्या करते हुए हिंसा व बर्बरता को अपने धार्मिक विचारों के प्रसार का एकमात्र मार्ग समझती है। इस दशा के कारण इस बात की आवश्यकता है कि दुनिया को तकफीरियों के भ्रष्ट विचारों और उसके स्रोत तथा पैगम्बर इस्लाम के शुद्ध इस्लाम से अवगत कराया जाए। صحیح اسلام کو پریچت کرایا جائے تاکہ دنیا یہ جان لے کہ آئی ایس آئی ایل اور القاعدہ جیسے تکفیری و آتنکوادی گٹوں کا اسلام سے کوئی لینا دینا نہیں ہے۔
تکفیری آتنکواد خود کو سلفی یا سلف الصالح کہتے ہیں۔ سلف الصالح کا ارتھ ہے نیک پوروجوں کے آچرن کا انوسرن کرنے والے۔ وہ خود کو ایسی استھتی میں سلفی کہتے ہیں جب اسلامی شکشاؤں کی غلط ویاکھیا کے ذریعے سماج میں پیغمبر اسلام کے آچرن کو جیوت کرنے کا دعویٰ کرتے ہیں۔ اس بات میں شک نہیں ہے کہ تکفیریوں کا پوتر قرآن اور پیغمبر اسلام صلی اللہ علیہ و علیہ وسلم کے آچرن کا غلط ارتھ نکالنا اور تکفیریوں کے آپرادھک کرتیہ شدھ اسلام کی شکشاؤں سے پوری طرح خلاف ہیں۔ سوال یہ اٹھتا ہے کہ سلفی کون لوگ ہیں؟ دھرم کی وشیش ویاکھیا کا سروت کیا ہے؟ سلفیہ کے انیک ارتھ ہیں۔ بہت سے لوگوں نے ارتھ میں وبھنتا کے کارن اس شبد کا غلط ارتھ نکالا ہے۔ ادھارن کے لیے وہابیوں کو سلفی نہیں کہا جا سکتا، حالانکہ انہیں سلفی گٹوں میں بہت اہم مانا جاتا ہے۔ آپ کو سلفیہ کے ارتھ اور اس کے اتہاس کے بارے میں آج ہم بتانے جا رہے ہیں۔
شبد کوش میں سلف کا ارتھ ہوتا ہے ہر وہ چیز جو پہلے رہی ہو۔ یہ دبی محاورے میں پوروجوں کے وشیش گٹ کو کہا جاتا ہے، لیکن اس کے ارتھ میں وہ سبھی لوگ شامل ہیں جو ورتمان کال کی تلنا میں پہلے گزر چکے ہیں، ارتھات بھوت کال میں دنیا میں آ کر اس سنسار سے جا چکے ہیں۔ اب وہ چاہے اچھے ہوں یا برے، لیکن جب سلف صالحین کا ارتھ نیک پوروج لیا جاتا ہے تو اس سے ابھپرائے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے دور کے انویائیوں کا انوسرن کرنے والے اور اس نیک پیڑھی سے ہے جس نے نیک لوگوں کی پہلی پیڑھی کا صحیح ڈھنگ سے انوسرن کیا ہے، نہ کہ وہ ویکتی جس نے صرف اس دور میں زندگی گزاری ہے۔ دوسرے شبدوں میں صرف دور کی درشٹی سے نیک لوگوں کی پیڑھی کی زندگی کے بعد کے دور سے سمانتا رکھنے والوں کو سلف صالح یا نیک پوروج نہیں کہا جا سکتا۔ سنی سمپردائے میں پیغمبر اسلام کے کتھن کو اتہاس کے سبھی اور ہر دور میں پیش کرنے والے ورنن کرتاؤں کے لیے پوروج کا انوسرن نامک شبداولی بہت پریچت شبداولی ہے۔
ساتویں شتابدی میں ابن تیمیہ کے کال سے پہلے تک سلف شبد شبد کوش کے ارتھ میں استعمال ہوتا تھا۔ سلف کا مطلب ہوتا تھا پوروج۔ دوسری اور تیسری ہجری کے اصحاب حدیث کے اوترنوں میں پوروج کا انوسرن یا پورو مارگ درشک شبد کا الیکھ ملتا ہے۔ اگر سلف کا ارتھ وہی لیا جائے جو شبد کوش میں ہے تو پھر اس کا دائرہ اتنا ویاپک ہو جائے گا کہ اس میں شیعہ اور سنی بھی شامل ہو جائیں گے۔ اس ارتھ میں کہ سارے مسلمان نیک پوروج ارتھات پیغمبر اسلام اور ان کے دور کی انویائیوں کا انوسرن کرتے ہیں، اسی پرکار یہ شبد کسی دور سے وشیش نہیں ہے۔ اسی لیے اس بندو پر دھیان دینا ضروری ہے کہ اگر کوئی ویکتی خود کو سلفی کہے تو اس سے یہ پوچھا جائے کہ وہ سلف سے کیا ارتھ سمجھتا ہے۔ اب اگر ہم یہ کہتے ہیں کہ اہل حدیث پوروجوں کا انوسرن کرتے ہیں، اس کا ارتھ یہ ہے کہ وہ صرف پیغمبر اسلام کے کتھن کو آدھار بناتے ہیں، بدھ کو نہیں، اور وہ معتزلہ نامک گٹ کے مقابلے میں سامنے آئے ہیں، کیونکہ معتزلہ بدھ کو آدھار ماننے کے عتی کا شکار تھے۔ بھاگیہ انسان کے مجبور اور آزاد ہونے کا وشے ایک ایشورواد، ایشور کی وشیشتاؤں اور دوسرے آستھا سمبندی وشیوں میں آرمبھک شتابدیوں کے مسلمان میں ویچارک مدبھید کے کارن معتزلہ اور صفاتیہ سہت انیک مت وجود میں آئے، اور ہر گٹ و سمپردائے اپنی آستھا پر وشواس رکھتا تھا اور لوگوں کو اسی کی طرف بلاتا تھا، اور ہر ایک خود کو ستیہ کے مارگ اور پیغمبر اسلام کے آچرن کا صحیح ارتھ میں انوسرن کرتا کہتا تھا۔
اس پرکار کے وشے کے سمبندھ میں بہت سے وچارک معتزلہ کی طرح بدھ کو ہی آدھار مانتے ہیں اور پیغمبر اسلام کے کتھن کو کم مہتو دیتے ہیں، جبکہ دھرم گروؤں کا ایک گٹ ایسا بھی ہے جو آستھا اور آچرن سمبندھی آدیشوں کے سمبندھ میں پوتر قرآن کی آیتوں اور پیغمبر اسلام کے کتھنوں سے صرف ودت ارتھ پر بل دیتے ہیں اور بدھ کو پوری طرح نکارتے ہیں۔ ان لوگوں میں امام مالک بن انس، محمد بن ادریس شافعی، سفیان سوری، امام احمد بن حنبل، داؤد بن علی محمد اصفہانی اور ان کے ساتھیوں کا نام الیکھنیے ہے۔ ये वे लोग थे जो बुद्धि को पूरी तरह नकारते थे। इन्हें शुरू में असहाब असर कहा जाता था। ये लोग आस्था और आचरण संबंधी आदेशों में पवित्र कुरान की आयतों और पैगंबर इस्लाम के कथन के केवल विदित अर्थ को मानते थे। यही गुट बाद में असहाब हदीस या अहले हदीस कहलाने लगा और अहमद बिन हम्बल इसी गुट के अगुआ कहलाए। उनकी किताब मसनद को ही आस्था और आचरण संबंधी मामलों का आधार माना जाता है। अहमद बिन हम्बल ने एक खत में खुद को असहाब असर का अनुसरण करता कहा है और सुन्नी संप्रदाय को असहाब असर कहा है। हकीकत में अहमद बिन हम्बल को सुन्नी संप्रदाय के बीच सलफी प्रक्रिया का अगुआ समझना चाहिए। श्रोताओं, आज का कार्यक्रम यहीं पर समाप्त होता है। अगले कार्यक्रम में अहमद बिन हम्बल के विचारों पर चर्चा करेंगे। हमें अनुमति दें।